السلام علیکم، پروگرام ہماری نگاہ میں، ہم آپ کو البلاغ اسٹوڈیو سے خوش آمدید کہتے ہیں. آج ہمارے پروگرام کا جو موضوع ہے وہ حالیہ اسلامی جمہوریہ ایران اور P5+1 کے درمیان نیوکلیئر معاملات میں جو معاہدہ 6 ماہ کے لیے طے پایا ہے، اس والے سے ہم ڈسکس کریں گے. ہمارے اسٹوڈیو میں موجود ہیں پاکستان کی مشہور علمی شخصیت اور سیاسی و اجتماعی حالات پر گہری نظر رکھنے والے حجت الاسلام آغا سید علی مرتضیٰ زیدی صاحب. آغا صاحب، ہم آپ کو خوش آمدید کہتے ہیں اسٹوڈیو میں. آپ کے شکر گزار ہیں کہ آپ اپنی مصروفیات میں سے ٹائم نکال کے یہاں پہ تشریف لاتے ہیں. آغا صاحب، سب سے پہلے اگر ہم اس پہ بات کریں تو شاید ہمارے سب ناظرین نے یہ معاہدہ ان کی نظروں سے نہ گزرا ہو، تو بیسیکلی کیا معاہدہ ہے اور اس کے مندرجات کے بارے میں آپ کچھ بیان فرما دیں گے کیا ہیں؟
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. سب سے پہلے تو یہ کہ ظاہر ہے کہ یہ معاہدہ اتنی اہمیت کا حامل ہے اس وقت کہ اس کو ہم بہت آسانی سے کئی سال کے اندر پیش آنے والے انٹرنیشنل ایونٹس میں ایک بڑا ایونٹ تعبیر کر سکتے ہیں، اور اس کے جو اثرات ہیں وہ مختلف ملکوں کے اوپر، مختلف ڈائمنشنز کے اوپر ظاہر ہو رہے ہیں. ڈائنامکس اس کے بہت ابھی اتنے واضح نہیں ہوئے ہیں، لیکن یہ ہے کہ آہستہ آہستہ اس میں ظاہر ہوں گے. جہاں تک معاہدے کے کانٹینٹس کا تعلق ہے، جو مین کور ایشو ہے وہ کور ایشو یورینیم کی انریچمنٹ کا ہے. وہی کہ اٹامک انرجی کے اندر جب آپ اٹامک بلکہ ایبیلیٹی کے اندر جب آپ اس توانائی کی صلاحیت کو دیکھتے ہیں تو اس کے اندر آپ کو انریچمنٹ کے اوپر جانا ہوتا ہے یورینیم کی، اور اس کی انریچمنٹ کے اندر جو پرسنٹیج ہوتا ہے اس پرسنٹیج کے ذریعے یہ طے ہوتا ہے کہ آپ اس کو یوٹیلائز کہاں پہ کرنا چاہتے ہیں. تو مثال کے طور پر اگر آپ انریچمنٹ کرتے ہیں، فرض کر لیتے ہیں کہ 3% تک یا 5% تک، تو آپ ایک سرٹن کرائٹیریا کے ساتھ آپ اس کو استعمال کر سکتے ہیں. مثلا آپ پاور جنریشن میں استعمال کر سکتے ہیں اسے، اور مختلف اور جگہوں کے اوپر استعمال کر سکیں گے. لیکن مثلا اگر آپ اس میں انریچمنٹ میں 20% تک چلے گئے تو ممکن ہے کہ آپ کا جو استعمال کرنے کا دائرہ کار ہو وہ بہت بڑھ جائے. قابل ذکر یہ ہے کہ جو ڈیفنس کا یوز ہے، یا مثال کے طور پر جنگی ساز و سامان بنانے کا انریچمنٹ کا لیول ہے، وہ ان سب سے کافی زیادہ ہائی ہے، اور ان کا ان لیولز سے کوئی تعلق نہیں بنے گا. یعنی مثال کے طور پر آپ 80% 90% اور ایون مور دین 80-90% آپ اس کو سوچیں گے، تب کہیں جا کر آپ ویپن گریڈ انریچمنٹ کی بات کر رہے ہوتے ہیں. اچھا، اس میں تھوڑی سی کمپلیکیشن یہ آتی ہے کہ اگر آپ کی انریچمنٹ کی صلاحیت 20% سے 50% کے نزدیک آ رہی ہوتی ہے تو اس کے بعد اس کو ویپن گریڈ تک لانا کوئی مشکل کام نہیں ہوگا. تو اس میں ایک جگہ آتی ہے جس کو لوگ کہتے ہیں کہ یہ وہ بریک تھرو کی جگہ ہے، کہ اگر آپ نے اس کو کراس کر لیا تو اس کا مطلب یہ ہے کہ اب آپ کے لیے ایٹم بم بنانا کوئی مشکل کام نہیں ہوگا. تو جو ظاہری طور پر کیس بنایا گیا ہے، وہ یہ کیس بنایا گیا ہے کہ ایران جو انریچمنٹ کر رہا ہے وہ مشکوک ہے، اور یہ جو انریچمنٹ کی صلاحیت ہے یہ ایکچولی ایٹمی اسلحے کو بنانے کے لیے ہے. ایران کا جو کاؤنٹر اس کے اوپر تھا وہ یہ کہ یہ ان کا ایک نیچرل رائٹ ہے، ہر ملک کو ٹیکنالوجی ملنی چاہیے اگر اس ملک کے لیے مفید ہے، اور کسی ملک کے پاس یہ اختیار نہیں ہونا چاہیے کہ وہ کسی دوسرے ملک کو ڈکٹیٹ کرے کہ وہ کون سی ٹیکنالوجی لے اور کون سی ٹیکنالوجی نہیں لے. اور ایران کا کہنا یہ تھا کہ ہم ویپن گریڈ انریچمنٹ تک نہیں گئے ہیں، اور دنیا کا شاید ہی کوئی اٹامک انرجی کے کلب کا ممبر ہوگا جس نے اٹامک انرجی کے انٹرنیشنل فورمز کو اس حد تک اجازت دی ہو جتنا ایران اجازت دیتا ہے. تو انہوں نے کہا کہ بھائی آپ کے انسپیکٹرز ہمارے پاس موجود ہیں اور آپ کے انسپیکٹرز ان چیزوں کو چیک کر رہے ہیں، ہم اس میں کوئی اعتراض نہیں ہے. تو لگتا یوں ہے کہ یہی تمام باتیں جو ڈسپیوٹ کی لیول کے اوپر تھیں اور پیچھے سے مختلف لابیز کام کر رہی تھیں، وہ تمام باتیں اس وقت کمپرومائز اور ایگریمنٹ کی لیول پر لا کر اس ایگریمنٹ کے اندر جمع کی گئی ہیں. اور کانٹینٹس کے حوالے سے مثال کے طور پر یہ بات طے ہوئی ہے کہ ایران 5% انریچمنٹ سے زیادہ انریچمنٹ نہیں کرے گا، اور جو اس کے پاس پہلے سے انریچڈ یورینیم ہے اس کو وہ اس طرح سے استعمال کرے گا کہ وہ 5% کے لیول کے اوپر آ جائیں گے. اور اس میں اسٹرکٹ قسم کی مانیٹرنگ ہوگی، اور ایسی مانیٹرنگ ہوگی کہ جس کے اندر وہ تمام پروسیس جو انریچمنٹ کا ہوگا وہ مغربی نظر کے اندر، مغربی مالک کی نظر میں ہوگا، اور اس میں کیمراز کی انسٹالیشن ہے، اس میں انسپیکٹرز کا فریلی موو کرنا ہے، اور یہ تمام چیزیں ہیں. اس میں کہہ سکتے ہیں कि कुछ ऐसी रिस्ट्रिक्शंस भी हैं मॉनिटरिंग के लेवल के ऊपर कि जो दूसरे मुल्कों ने एक्सेप्ट हरगिज़ नहीं किए हैं। मिसाल के तौर पर पाकिस्तान ने मॉनिटरिंग के इस लेवल पर रिस्ट्रिक्शन को अब तक एक्सेप्ट नहीं किया होगा जितना ईरान ने इस मौके के ऊपर एक्सेप्ट किया है, ताकि ये एग्रीमेंट जो है वो किया जा सके। तो मेन कंटेंट जो है वो सारे एनरिचमेंट के ऊपर हैं, और 6 महीने के लिए एग्रीमेंट किया गया है, और उसके तहत ये है कि अगर ईरान इन तमाम शकों के ऊपर अमल करेगा, और एम्फेसिस इस बात के ऊपर है कि तमाम पर करेगा, तो फिर 6 महीने के बाद एक ब्रॉडर एग्रीमेंट की तरफ जाने की कोशिश की जाएगी। इस दौरान में जो सैंक्शंस लगाई गई हैं उनमें नरमी की जाएगी, मज़ीद कोई सैंक्शन नहीं लगाया जाएगा, और 6 महीने के बाद अगर इस एग्रीमेंट के ऊपर प्रैक्टिसेस ऐसी होती हैं जैसी कि एग्रीमेंट ने फोर्सी की हैं, तो उसके बाद फिर बाकी सैंक्शंस का भी लिफ्ट करने का, उसको ख़त्म करने का इम्कान होगा, लेकिन वो डिपेंड करेगा 6 महीने के बाद होने वाली निगोशिएशंस के ऊपर।
बहुत खुबा सर। अक्सर अब हम थोड़ा सा एक इल्मी हवाले से देखना चाहेंगे। मुज़ाकरात के दौरान जो है वो रूहानी गवर्नमेंट की तरफ से बार बार एक बात की गई कि हम विन विन एग्रीमेंट तक जो है वो पहुंचना चाहते हैं। क्या इल्मी व अकली तौर पर ये मुमकिन है कि इस्तकबार और ज़िद्द इस्तकबार विन विन तक पहुंच सकें?
हाँ, ये एक फंडामेंटल क्वेश्चन है, और इस फंडामेंटल क्वेश्चन में हमें जिस चीज़ की तरफ बहुत ज़्यादा तवज्जो देनी पड़ेगी वो ये कि क्या सोशल साइंसेस के अंदर हम 2+2=4 का फार्मूला एम्प्लाई कर सकते हैं या नहीं कर सकते। तो हमें यूँ समझ में आता है कि बाज़ जगहों के ऊपर इतनी चीज़ें क्रिस्टल और इतनी फंडामेंटल होती हैं कि उसमें 2+2=4 ये इम्प्लीमेंट हो सकता है बाज़ जगहों के ऊपर। मिसाल के तौर पर सईद उशहदा यजीद के मुकाबले में बैअत करें या ना करें, ये क्लियरली 2+2=4 है, और उसमें सईद उशहदा का जुमला मिसली ला युबायो मिसलहू, बिल्कुल मैथमेटिकल कि मेरा जैसा इस जैसे के साथ बैत नहीं करेगा, ठीक है, ये क्वेश्चन नहीं बनेगी। ठीक है, ये वो जगहें होती हैं जहाँ पर इश्यूज बिल्कुल कोर इश्यूज होते हैं, इंतहाई फंडामेंटल होते हैं, और इम्पैक्ट उसका इंतहाई फंडामेंटल लॉन्ग लास्टिंग और समझ लीजिए कि पूरे गेम चेंज करने वाला होता है। ऐसी जगहों के ऊपर कोई कॉम्प्रोमाइज़ मुमकिन नहीं होता। मैंने कहा ये 2+2=4 होता है, या आपने कर लिया तो आप लूज़ कर गए, और आपने नहीं किया तो फिर आपकी जीतने का इम्कान होगा, और अगर आपकी जीतने का इम्कान होगा तो सामने वाले ने यकीनन हारना है। ठीक है, अच्छा, बहुत सारी जगहें ऐसी होती हैं जहाँ पर इस तरह की सूरत हाल नहीं होती, इस तरह की सूरत हाल नहीं होती, जहाँ पर हम कहते हैं कि स्ट्रेटेजिक रिट्रीट का इम्कान होता है, कि मिसाल के तौर पर आप थोड़ा सा रिट्रीट करें, स्ट्रेटेजिक रिट्रीट करें आपकी अपनी किसी किसी मजबूरी की वजह से, और सामने वाले को कोई ग्राउंड देने की वजह से, सामने वाले से एक इनिशिएटिव ख़त्म करने की वजह से। मैं इसकी अभी एक्सप्लेनेशन करूँगा कि बाद वक़्त क्या होता है कि हम सामने वाले के पास एक इनिशिएटिव देखते हैं, उसने एक इनिशिएटिव लिया है और वो इनिशिएटिव बहुत स्ट्रांग है, अगर आपने रिजिडिटी दिखाई तो उसका इनिशिएटिव जीत जाएगा। उसका इनिशिएटिव ख़त्म करने के लिए आप स्ट्रेटेजिक रिट्रीट करते हैं, ताकि ये इनिशिएटिव जो इसके हाथ में ये तो ख़त्म हो जाए, जब ये ख़त्म होगा फिर आपके पास दोबारा आगे बढ़ने का इम्कान होगा। लेकिन अगर इस वक्त आपने रिजिडिटी दिखाई आप लूज़र हैं। इस केस को हम विन विन केस कहते हैं, इस केस को हम विन विन केस कहते हैं। अच्छा, यहाँ पे जो विन होता है ये कॉन्सेप्चुअल होता है, आपका परसेप्शन क्या है विन से इसके ऊपर बहुत ज़्यादा डिपेंड करता है, क्योंकि आपने कहा कि हम इसको एकेडमिक लेवल के ऊपर देखना चाह रहे हैं, तो मैं अर्ज़ कर रहा हूँ विन बहुत ज़्यादा सब्जेक्टिव होने के बजाय परसेप्शन के ऊपर डिपेंड कर रहा होता है, कि आप अपने परसेप्शन में उसको विन देख रहे हैं या नहीं देख रहे, वरना इट मे बी अ गेम ऑफ लूजिंग समथिंग, लेकिन आप उसको अपने परसेप्शन में विन देख रहे होते हैं तो आप उसको विन कह रहे होते हैं। तो अभी हमें हमें देखना होगा कि यहाँ पे जो गेम था वो असली गेम क्या है, और उस असली गेम के मुकाबले में जो विन की सूरत हाल बनेगी वो क्या बनेगी। मेरा अपना ही ख्याल है कि एक छोटे छोटी मुद्दत में, जिसको शॉर्ट टर्म, एक हमारे पास एक स्ट्रैटेजी होती है, शॉर्ट टर्म प्लानिंग होती है, और एक लंबी मुद्दत की स्ट्रैटेजी होती है। शॉर्ट टर्म प्लानिंग में हम ये कर रहे होते हैं कि हम कभी आगे जा रहे होते हैं और कभी पीछे आ रहे होते हैं, जिसको लंबी मुद्दत की प्लानिंग में हम विन ताबीर कर रहे होते हैं। ठीक है, हमें यूँ लग रहा है कि ये बहुत ही एक ऐसा मकाम है हिस्ट्री का जिसके डायनेमिक्स बहुत पेचीदा हैं। इसके उतार चढ़ाव, इसके अंदर आगे पीछे होना, ये बहुत संजीदा जगह है, बहुत पेचीदा जगह है। और जिसको रहबर मुअज़्ज़म ने बहुत ही खूबसूरत इरशाद फरमाया वो ये कि ये हमारी कौम के तजर्बे में इजाफे का सबब बनेगा। कौम का तजर्बा, ये बहुत इम्पोर्टेंट जुमला था रहबर मुअज़्ज़म का कि उन्होंने फरमाया कि इससे हमारी कौम के तजर्बे में इजाफा होगा। तो उस मेरा अपने ख्याल है कि जो केस है यहाँ पर वो ये है कि हम एक परसेप्शन के साथ मैदान में गए और वो परसेप्शन ये है कि वेस्ट के हाथ में जितने भी इनिशिएटिव हैं वो उनसे वापस ले लिए जाएं, और इस एग्रीमेंट ने इस काम को बहुत अच्छे तरीके से अंजाम दिया है इस कौम के लिए, ईरानी कौम के लिए। अच्छा, वेस्ट क्यों इसको विन ताबीर करेगा? वो विन ताबीर करने पर मजबूर होगा, क्यों? अपने इस नारे की वजह से कि हम तो एग्रीमेंट ऑफर करते हैं, ईरान एक्सेप्ट नहीं करता। ठीक है, वो ये कह रहे हैं कि हम तो एग्रीमेंट देते हैं, ईरान एक्सेप्ट नहीं करता। अच्छा, ये इनिशिएटिव उनके हाथ में था और वो लोगों को इससे धोखा दे रहे थे। ठीक है, ईरानी गवर्नमेंट ने कहा कि ठीक है, हम आते हैं मैदान के अंदर और हम ये कहकर आ रहे हैं कि हम ईरान एक्सेप्ट करेंगे। वो बैठे, उन्होंने एक्सेप्ट कर लिया। अच्छा, क्या अमरीका इसको लूज ताबीर कर सकता है क्या? आपने जो नारा लगाया था वो नारा पूरा हो गया, तो आपको कहना पड़ेगा कि आप जीत गए। अमेरिका को यहाँ पे कहना पड़ेगा कि हम जीत गए, और अंदर से वो डर रहे होंगे कि एज सच हम नहीं जीते हैं, एज सच सामने वाली पार्टी जीत गई है। क्यों? क्योंकि इनिशिएटिव हमारे हाथ से निकल गया और जो हमारी असली ख्वाहिश थी वो अभी भी पूरी नहीं हुई। हमें एक असली गेम पकड़ना पड़ेगा। और मैं अब उस इनिशिएटिव को एक्सप्लेन कर दूं जो अमेरिका ने अपने हाथ में लिया हुआ था। अमेरिका यूं पोर्ट्रे कर रहा था कि ईरान के साथ हमारा जो असली झगड़ा है वो एटमी एनर्जी पर है। उन्होंने ऐसे पोर्ट्रे किया हुआ था कि ईरान के साथ जो हमारा असली झगड़ा है वो एटमी एनर्जी पर है। अच्छा, रहबर मुअज़्ज़म बार बार क्या फरमा रहे थे? वो ये कि अगर एटमी एनर्जी पर हमारा इनसे असली झगड़ा होता तो इनकलाब के वक्त तो एटमी एनर्जी भी नहीं थी, उस वक्त झगड़ा क्या था हमारा? असली झगड़ा उस जगह के ऊपर है। ठीक है, अच्छा, इन्होंने कहा कि एटमी एनर्जी के ऊपर झगड़ा है, तो ठीक है, अब एटमी एनर्जी पर झगड़ा ख़त्म हो गया, अब आप क्या अपनी हॉस्टैलिटी ख़त्म करेंगे? अब क्या अमेरिका ईरान के साथ जितनी भी उसने दुश्मनियाँ की हैं सारी दुश्मनियाँ ख़त्म करेगा? अब क्या ऐलान करेगा कि ईरान इज़ नो मोर अ टेररिस्ट स्टेट? अब क्या ईरान करेगा कि ईरान कोई दहशतगर्दी की हिमायत नहीं कर रहा? अब अमेरिका क्या करेगा? तो मेरे ख्याल में जो जो ये ताबीर है कि ये विन विन है, मैं दोबारा अर्ज़ करूँगा, ये परसेप्शन पर है। और जो ईरानी पार्टी की जीत है वो ये है कि उन्होंने जो कुछ नारा लगाया हुआ था उसी की बेस पर रखते हुए उनको एक जगह पे लाके खड़ा कर दिया कि ठीक है, अब आप आइए, मसले को हल कीजिए। फिर मेरे ख्याल में ये जीत है।
ठीक, अब इसी जीत को अगर हम थोड़ा सा और आपकी राय लेना चाहें कि ईरानी एटमी प्लान के हवाले से जो मगरब ने एक पोट्रे किया हुआ था कि एटम बम बनाएंगे उससे दुनिया जो है वो खतरे में जो है वो पड़ जाएगी, जो इस वक्त भी इसको एक जीत के तौर पर वो पेश कर सकते हैं और कर रहे हैं ज़्यादा इसी पॉइंट को कि हमने अब दुनिया को जो है वो महफूज कर दिया है, ये बहुत अहम नुकात है सर जो आपने।
अच्छा, इस पर भी बड़ी एक खूबसूरत पॉइंट उठाया जा सकता है, वो ये कि हमेशा हमें देखना होता है कि जो कुछ नारे के तौर पर उठाया गया है वो रियलिटी है या वो एक फ्रॉड है। सही है, ये केस के इराक़ एक ऐसी पोजीशन में है कि 20 मिनट के अंदर दुनिया को तबाह कर देगा, टोनी ब्लेयर का दावा मशहूर मारूफ WMDs के हवाले से, ये झूठ था, ये एक फ्रॉड था। सही, और कोई ये क्या है कि अब हमने दुनिया को सिक्योर कर लिया सद्दाम के बाद, इसका मतलब ये भी एक और झूठ है, ये भी एक फ्रॉड है। ठीक है, कोई ये क्या है कि हम सद्दाम को हरा कर जीत गए, इसका मतलब है ये जीत का नारा भी एक फ्रॉड है। सही है, अब हम इधर आ जाते हैं। ईरान के पास एक न्यूक्लियर कैपेबिलिटी है जो पूरी दुनिया के अमन के लिए खतरा है, ये एक धोखा है, ये एक फ्रॉड है। हमने एग्रीमेंट करके दुनिया को उस खतरे से बचा लिया, ये क्या है? ये भी एक फ्रॉड है। सही है, लिहाजा हम जीत गए, अब ये क्या है? ये भी एक फ्रॉड है। ये तीनों स्टेटमेंट फ्रॉड है, इसका मतलब है कोई जीत नहीं हुई है।
बहुत खूब। अच्छा सब, एक इंकलाब इस्लामी का शुरू से एक नजरिया रहा मुजाहमत बेइस्तिकबार, क्या इस माहदे के नतीजे में और इन नगोसिएशन के नतीजे में कि जो एक माहदे तक पहुँचने में कामयाब हुई, उस नज़रिए को तो नहीं जख पहुँची?
हाँ, इसमें यह है कि हमें ये देखना पड़ेगा कि ईरान की असली मसलहत न्यूक्लियर एनर्जी के अंदर क्या है, सही? और वो क्या चीज़ है जिसको अमेरिका ईरान की मसलहत बता रहा है न्यूक्लियर एनर्जी के पीछे, सही है? और दूसरा मसला ये है कि ईरान के निज़ाम की, इस्लामी निज़ाम की जो असली मसलहत इस्तिकबार के मुकाबले में है, क्या वो न्यूक्लियर एनर्जी में समराइज हुई हुई है? यानी इस्तिकबार के मुकाबले में जो मुज़ाहमत है, क्या वो न्यूक्लियर एनर्जी के अंदर समराइज हुई हुई है? मसलन जैसे मैंने कहा कि अमेरिका कह रहा है कि हमारी ईरान के साथ जो हॉस्टैलिटी है वो न्यूक्लियर एनर्जी की वजह से है, तो अगर ये हॉस्टैलिटी न्यूक्लियर एनर्जी की वजह से है तो 35 साल पहले कौन सी हॉस्टैलिटी थी फिर, जबकि न्यूक्लियर एनर्जी नहीं थी? अब मैं एक और बात पूछता हूँ, अगर इस्तकबार के सामने मुज़ाहमत न्यूक्लियर एनर्जी से है तो इनकलाब के वक्त मुज़ाहमत किस चीज़ से थी फिर, जबकि न्यूक्लियर एनर्जी नहीं थी? इसका मतलब है इस्तकबार के सामने मुज़ाहमत न्यूक्लियर एनर्जी के अंदर समराइज नहीं हुई हुई। ये बड़ी मुज़ाहमत का ज़्यादा से ज़्यादा एक गेम तो हो सकता है, एक पार्ट हो सकता है, लेकिन कोई कहे कि सारी मुज़ाहमत इसमें समराइज हुई भी है, ये कहाँ से हो सकता है? एक ये मामला है। दूसरा मामला ये है कि आपने ये कहा कि अमेरिका ने ये कहा कि ये हमारे दुश्मन हैं, ये हमारी दुश्मनी में एटमी असलाह बनाना चाह रहे हैं, हमने उससे रोक लिया, तो परसेप्शन ये आया कि इसका मतलब आपने इस्तकबार के मुकाबले में सरेंडर कर दिया। ईरान ने कब कहा था कि हम इस्तकबार के मुकाबले के लिए एटमी असलाह बनाना चाहते हैं? रहबर मुअज्जम ने फतवे के तौर पर कहा हुआ है, फतवा दिया हुआ है कि एटमी असलाह बनाना हराम है, जिसके ज़रिए इंसानी जानों का बेदरेग ज़िया हो, इसमें कोई मसलहत नहीं है कि इंसानी जानें, एक बम बरसाया आपने 50,000 आदमी मार दिए, 80,000 इंसान मार दिए, उनका कोई जुर्म ख़ता नहीं है इस मामले के अंदर, तो उन्होंने एटमी असलहे के इस्तेमाल को हराम करार दिया हुआ है। तो ये कहना कि इस्तकबार के साथ हमारी मुज़ाहमत एटमी असलहे में खुलासा हो रही थी, ना एटमी तवानाई में खुलासा हो रही थी, और एटमी असलहे में तो हमारी मुज़ाहमत थी ही नहीं असला, हम उनके साथ इस्तकबारी निज़ाम के साथ इस्लामी निज़ाम एटमी असलहे के लेवल पर कोई मुज़ाहमत नहीं कर रहा था। अच्छा, अब एग्रीमेंट में तय हुआ कि आप असलहा नहीं बना पाएंगे, तो असल मुज़ाहमत असलहे में थी ही नहीं असला, कि हम ये कहें कि हमने असलहे बनाने का हक छोड़ कर मुज़ाहमत को तर्क कर लिया, असल मुज़ाहमत असलहे से हो ही नहीं रही है, रहबर मुअज़्ज़म असलहे को हराम करार दे चुके हैं, इसका मतलब है मुज़ाहमत कहीं और हो रही है, वो जगहें बाकी हैं, वो मुज़ाहमत हो जारी है अभी। यानी मिसाल के तौर पर अगर कोई और ब्लंटली कहे तो क्या इस एग्रीमेंट में ये लिखा है कि अब हम हिज़्बुल्लाह का साथ नहीं देंगे? नहीं, इसका असल उन चीज़ों से कोई ताल्लुक ही नहीं है। क्या इस एग्रीमेंट में ये लिखा है कि हम इक्तसादी तौर पर ख़ुद किफ़ाई के मनसूबों को छोड़ देंगे? नहीं, इसका कोई ताल्लुक ही नहीं है। ये एग्रीमेंट वन एंड ओनली एटॉमिक एनर्जी भी नहीं, एटॉमिक एनर्जी में एनरिचमेंट की परसेंटेज को डील कर रहा है, एंड दैट्स इट। इसके सिवा बाकी चीज़ों से इस एग्रीमेंट का कहीं से कहीं तक कोई ताल्लुक नहीं है।
बहुत 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 खूब माशाल्लाह सर, बहुत अहम। अच्छा, आपने अपनी बातचीत के दौरान जो है वो रहबरे मुअज़्ज़म के इरशादात की तरफ किया, इशारा किया आपने, लेकिन हम चाहेंगे कि चूँकि हमारे नाज़रीन जो हैं वो शायद उस हद तक आगाह ना हो कि जो वक्तन फ़क्त नेगोशिएशंस के हवाले से और इस माहदे के हवाले से रहबरे मुअज़्ज़म ने बयान फरमाया, उसको अगर कुछ खुलासा कर दें।
इसमें मैं सोचता हूँ कि जब भी हम रहबर मुअज़्ज़म के बयानात को देखें, सबसे अहम ये है कि हम ये देखने की कोशिश करें कि रहबर मुअज़्ज़म हमें क्या समझाना चाह रहे हैं, वो हमें क्या बताना चाह रहे हैं। बहुत सारी चीज़ें लाइंस में होती हैं और बहुत सारी चीज़ें बिटवीन लाइंस होती हैं। जो अभी तक रहबर मुअज़्ज़म के बयानात में लाइंस और बिटवीन लाइंस समराइज हो रहा है वो ये है कि कौम होशियार रहे, न किसी खुशफहमी में मुब्तला हो और न किसी हरास में मुब्तला हो। न हम इस खुशफहमी में मुब्तला रहें कि ये एग्रीमेंट हो गया है अब तो हमारे सारा असा इस्तकबार के साथ मामला ही ख़त्म हो गया, दुनिया में इस्तकबार रहा ही नहीं है, रहबर मुअज़्ज़म फरमा रहे हैं इन बातों का उससे कोई ताल्लुक नहीं है। हत्ता रहबर मुअज़्ज़म फरमा रहे हैं कि एनरिचमेंट की का हमारा हक है उसका भी इससे कोई ताल्लुक नहीं है। यानी मसलन ये क्या है कि एनरिचमेंट आपका हक नहीं है? नहीं, मैंने अर्ज़ किया ओनली परसेंटेज के ऊपर गुफ्तगू है, हक के ऊपर कोई गुफ्तगू नहीं है इसके अंदर, लिहाजा उसका हक महफूज है अपनी जगह के ऊपर। रहबर मुअज़्ज़म के बयान से जो बात अभी तक समझ में आती है, मुसलसल जो उन्होंने इरशाद फरमाया कौम होशियार रहे, قوم ہوشیار رہے. اس بات سے کیا بتانا چاہ رہے ہیں رہبر معظم؟ رہبر معظم یہ کہنا چاہ رہے ہیں کہ ہم نہ اتنے خوش فہمی کے ساتھ جائیں کہ ہم یہ سمجھیں کہ دشمن دشمن نہیں ہے, ہمارا اس کے ساتھ معاملہ ختم ہو گیا ہے, یہ جو ہمارے ساتھ سازش کرنا چاہے کر لے. نہیں, ہم ایسی خوشی کسی خوش فہمی میں مبتلا نہیں ہے کہ یہ استکباری نظام اپنی ماہیت ختم کر رہا ہے, اب یہ استکبار نہیں ہے بلکہ اب یہ مظلوموں کا ساتھ دینے کے لیے آیا ہے. نہیں, ایسی کوئی چیز نہیں ہے. تو اس کے لیے وہ بار بار قوم کو کہتے ہیں آپ ہوشیار رہیے, اس کے دھوکے میں مت آئیے گا. یہ ممکن ہے کہ چھوٹا سا ایگریمنٹ کر کے اپنے آپ کو وائٹ واش کرنے کی کوشش کرے, اپنے آپ کو سفید کرنے کی کوشش کرے کہ بھائی ہم تو اچھے ہو گئے. نہیں, ایسی کوئی چیز نہیں ہے. دوسری طرف سے رہبر معظم ان لوگوں کا مقابلہ کرنے کی بات کر رہے ہیں جو یہ کہہ رہے ہیں کہ ڈائیلاگ ہونا ہی نہیں چاہیے تھا. رہبر معظم فرما رہے نہیں, یہ بات کہ ہمارا ان کے ساتھ مذاکرہ ہی نہیں ہونا چاہیے, فرما رہے یہ صحیح نہیں ہے. اگر سامنے والا مذاکرے کی آفر کر رہا ہے اور دنیا کے سامنے اس آفر کے ذریعے سے ایک انیشیٹو ہاتھ میں لیے بیٹھا ہے, یہ انیشیٹو اس کے ہاتھ میں نہیں ہونا چاہیے, اس کا ختم ہونا بہت ضروری ہے. بس ایک طرف سے رہبر معظم کہتے ہیں مذاکرہ ہونا بہت ضروری ہے, مذاکرات ہونے چاہیے, مذاکرات کرنے والی ٹیم کو اپریشیٹ کرتے ہیں, اس کو سراہتے ہیں, اس کو بھیجنے کی کوشش کر رہے ہیں. اور یہ بات طے شدہ ہے کہ اگر رہبر معظم کی خواہش نہ ہوتی, خواہش اس معنی میں کہ اجازت نہ ہوتی, یہ مذاکرات قطعاً نہیں ہو سکتے تھے. دوسری طرف سے رہبر معظم نہیں چاہتے کہ عوام کسی خوش فہمی میں مبتلا ہو. اور یہ بھی میں آپ کی خدمت میں عرض کر دوں بالکل بلنٹلی, رہبر معظم یہ اجازت نہیں دیں گے ٹیم کے کسی ممبر کو بھی کہ وہ یہ سوچے کہ وہ قوم کے ارادوں سے بڑھ کر بھی کوئی اگریمنٹ کر سکتا ہے. وہ اس بات پہ مسلسل قوم سے کہتے ہیں آپ ہوشیار رہیے, کہ قوم کے ٹیم کا کوئی ممبر یہ نہ سوچے کہ وہ کہیں آگے بڑھ کر بھی کوئی کام کر سکتا ہے. نہیں, اسے قوم کی امنگوں, انقلاب کے اہداف اور رہبر معظم کی اسٹریٹجی کے اندر رہتے ہوئے اپنے کام کو انجام دینا ہو.
صحیح. اچھا سر, ایک تجزیہ جو ہے وہ اس معاہدے اور نیگوسیشنز کے حوالے سے جو کیا گیا وہ یہ ہے کہ بیسیکلی اس معاہدے اور اس کوشش کے ذریعے امریکہ نے ایران کے اندر تفریق پیدا کرنے کی کوشش کی, اور وہ تفریق ان معنوں میں کہ ایک بلاک ہے جو یہ کہنا چاہ رہا ہے کہ ہم مذاکرات وغیرہ کے ذریعے قوم کی مشکلات, جو زیادہ تر اقتصادی مشکلات ہیں, ان کو حل کرنا چاہ رہے ہیں, لیکن اگر کسی طرف سے ریزسٹنس آتی ہے ان مذاکرات کے حوالے سے, مثلا رہبر معظم کی طرف سے, تو دیکھیں جی یہ مشکلات جو ہیں وہ ان کی طرف سے ہیں, ہم تو ان کو حل کرنا چاہ رہے تھے. اس حوالے سے آپ سب کیا بیان فرمائیں گے؟
ہاں, یہ بہت امپورٹنٹ پوائنٹ ہے اور یہ بہت حساس نقطہ ہے, اور وہ نقطہ یہ ہے کہ اگر کبھی قوم ذہنی طور پر تیار نہ ہو اور اس کو تیار کرنے کے لیے کسی ایکسرسائز کی ضرورت ہو, رہبری ڈکٹیٹ کر کے قوم کو حکم دے گی یا ایکسرسائز کر کے اس کو تیار کرے گی؟ ٹھیک ہے, سابقہ میں امام خمینی کے سامنے یہ ایشو ہے, وہ یہ ہے کہ قوم نے بنی صدر کا انتخاب کیا ہے. اب امام خمینی کے سامنے ایک راستہ یہ کہ وہ ڈکٹیٹ کریں اور کہیں کہ بنی صدر کا انتخاب غلط ہے, جو بات بالکل صحیح ہے, وہ یہ کر بھی سکتے تھے, آئین نے ان کو اجازت بھی دی ہے, آئین نے ان کو 100% اجازت دی ہے کہ اگر حتیٰ 100% اکثریت سے بھی کوئی صدر پاس ہو تو اس کے انتخابات کو جب تک انڈورسمنٹ رہبری کی طرف سے نہ ملے اس کی انتخابات کی کوئی قانونی حیثیت نہیں ہے. ٹھیک ہے, تو ان کے ہاتھ میں تھا کہ وہ کر سکتے تھے. اور ایک اور راستہ یہ تھا کہ وہ قوم کو ایک ایکسرسائز کرنے کا موقع دیں, وہ اس سے کہیں کہ آپ مثال کے طور پر امام خمینی یوں سوچیں کہ میری قوم کی فکری صلاحیت میں اتنی کمی تھی کہ اس نے بنی صدر کا انتخاب کیا, میں بجائے یہ کہ ان کو ایک حکم دے کر ان کی غلطی بتاؤں, ان کو اجازت دیتا ہوں کہ وہ اپنے تجربے کو خود کریں. اور یہ بالکل شبیہ ہے اس انتہائی ہمدرد اور دور اندیش باپ کی طرح جو اپنے بچے کی کسی غلطی کو دیکھتا ہے لیکن وہ چاہتا ہے کہ بچہ اپنے تجربے سے خود سیکھے, اور یہ بچے کی لمبی مدت کی مصلحت کے لیے بہت ضروری ہے کہ بچہ خود سیکھنے کی صلاحیت اپنے اندر لے کر آئے. امام خمینی نے قوم کے ہمدرد اور دور اندیش باپ ہونے کے ناطے قوم کو یہ اجازت دی کہ وہ اپنے تجربے کو کرے, اور اپنے تجربے کو کرنے کے بعد سیکھنے کی کوشش کرے کہ آیا اس جیسے کا انتخاب صحیح تھا یا غلط تھا. اور قوم نے جس اکثریت سے بنی صدر کا انتخاب کیا اس سے زیادہ بڑی اکثریت سے روڈ پر آ کر کہا کہ ہم اس انتخابات پر نادم اور پشیمان ہیں، ہم اس کے اوپر شرمندہ ہیں اور ہم اس کو اوور رن کرنا چاہتے ہیں. ابھی بھی امام خمینی نے بنی صدر کی حکومت کا تختہ نہیں پلٹا، خود بنی صدر پیرس بھاگ گیا. ٹھیک ہے، یہ گراؤنڈ ریالٹی ہے ہمارے سامنے، ہسٹوریکل ریالٹی ہے. رہبر معظم امام خمینی کے راستے پہ چلتے ہوئے اپنی قوم پہ اعتماد کر رہے ہیں، ایک دور اندیش اور مہربان باپ ہونے کے ناطے اپنی قوم کی صلاحیت کو بڑھانا چاہتے ہیں، اور وہ قطعاً یہ چاہتے ہیں کہ اگر قوم کے اندر یہ خواہش ہے کہ ہم فی الحال اقتصادی پابندیوں سے نکلنے کے لیے مذاکرات کر لیں، تو وہ یہ اجازت دیں گے، ایون اگر یہ انٹرپریٹیشن صحیح ہو، کہ قوم یہ کام کرے، قوم اس تجربے سے گزرے، اور اس تجربے سے گزرنے کے بعد اپنے اندر اور بصیرت حاصل کرے اور ڈیپتھ حاصل کرے کہ کیا ان طریقوں سے امریکہ دشمنی ترک کرتا ہے. میرا اپنے خیال ہے کہ رہبر معظم معاشرے کے اس سیگمنٹ کو بھی اپنے ایکسپیرینس میں انریچ کرنا چاہتے ہیں، اس کو بھی یہ تجربہ دینا چاہتے ہیں کہ ٹھیک ہے، اگر آپ یہ کہنا چاہ رہے تھے کہ مذاکرات سے کوئی فائدہ ہوتا ہے، ہم مذاکرات کریں گے. آپ نے دیکھا کہ رہبر معظم نے پچھلے دفعہ جو 2 سال کے لیے انریچمنٹ رکی تھی اس کو اپنی تقریر میں دہرایا، اور انہوں نے کہا کہ ہم نے ایک دفعہ مذاکرے کیے تھے، ہم نے انریچمنٹ کو 2 سال کے لیے روکا تھا، اور ہم نے 2 سال کے اس تجربے سے سمجھ لیا تھا کہ یہ ممالک ہمیں انریچمنٹ روکنے کے باوجود بھی کوئی فیور دینے کو تیار نہیں ہے. انہوں نے فرمایا یہ بھی ایک تجربہ ہے، قوم اس تجربے سے گزرے، اور اس تجربے سے گزرنے کے بعد اس بات کو سمجھنے کی کوشش کرے کہ آیا اس قسم کے ایگریمنٹ کے باوجود امریکہ اپنی دشمنی کو چھوڑ دے گا. ٹھیک ہے، میرا اپنے خیال ہے کہ رہبر معظم چاہتے ہیں قوم اس تجربے کے ذریعے سے اپنی بصیرت میں اضافہ کرے، اور 6 مہینے کے بعد وہ بہت ساری چیزوں کو خود سمجھنے کے قابل ہو سکیں گے.
مطلب اس معاہدے کے حوالے سے امریکہ کو پہلے ہم نے دیکھا کہ شام پہ کافی زیادہ انہوں نے یہ دعوے کیے کہ ہم جو ہے وہ حملہ کریں گے، اور پھر آخر کار ان کو پیچھے جانا پڑا. ایران کے حوالے سے بھی ان کا ایکسٹینڈ تھا، انہوں نے اس کو ایکسس آف ایول کہا، انہوں نے کہا جی کہ ہمارے سارے آپشن جو ہیں وہ ٹیبل پر ہیں، ہم کسی وقت بھی جنگ کر سکتے ہیں وغیرہ وغیرہ. یہ جو 2 ریٹریولز ہیں یکے بعد دیگرے، کیا یہ امریکہ کی مجبوری ہیں جیسا کہ بیان کیا جاتا ہے کہ جی اس کی اقتصادی مشکلات ہیں اور اب اس پوزیشن میں نہیں ہیں، یا کوئی اور بھی وجہ ہے اس کی؟
ہاں، اس میں ایک پیور گراؤنڈ ریالٹی ہے، اور وہ میرا اپنے خیال ہے کہ اتنی حساس ہے کہ اس کو ہمیں بہت باریکی کے ساتھ دیکھنا ہوگا. امریکی عوام کے اندر جو امریکی صدر ہے، امریکہ کے اندر جو سسٹم بنا ہوا ہے، کیا امریکی صدر اپنی عوام کی تمام تر خواہشات کے خلاف کوئی کام انجام دے سکتا ہے؟ کیا امریکن سسٹم اپنی عوام کی تمام تر خواہشات کے خلاف کسی کام کو انجام دے سکتا ہے؟ تو ہمیں یوں نظر آتا ہے کہ ان کا سسٹم ایک کام کرتا ہے، وہ یہ کہ وہ اپنے لوگوں کو میڈیا کے ذریعے سے چاہے مصنوعی طریقے پر کنونس کرتا ہے کہ ہمیں یہ کام کرنا چاہیے. اس کا مطلب کیا ہے؟ وہ اپنی عوام کی ظاہری خواہشات کے مقابلے میں ظاہری طور پر مخالفت نہیں کریں گے، ظاہری طور پر مخالفت نہیں کریں گے. وہ کیا کریں گے؟ ان کی خواہشات کو اپنے سائیکالوجیکل ٹولز استعمال کرتے ہوئے تبدیل کریں گے، اس کے بعد کہیں گے کہ دیکھیں ہم نے وہی کیا جو ہماری عوام چاہ رہی تھی. اس کی بہترین مثال کویت کے ڈیفینڈ میں امریکن آرمی کا موو کرنا تھا. جب کویت کے اوپر صدام حسین نے حملہ کیا، اس کے فوراً بعد امریکہ میں 20% لوگوں کو بھی نہیں پتا تھا کہ پرشین گلف کہاں پر ہے. جب کویت پہ حملہ ہوا صدام حسین کا، اور یہ کوشچن آیا کہ امریکہ ڈیفینڈ کرنے کے لیے جائے یا نہ جائے، تو 20% کو بھی نہیں پتا تھا کہ پرشین گلف دنیا کے نقشے میں کہاں پر ہے. صحیح، 6 مہینے کی میڈیا کی ایکسرسائز کے بعد 80% کنونس تھے کہ امریکہ کو کویت کے لیے ڈیفینڈ کرنا چاہیے. یہ میڈیا کی پاور ہے. صحیح، وہ میڈیا کی پاور کو استعمال کر کے لوگوں کو ایک مصنوعی ترغیب دلاتے ہیں کہ آپ کو یہ چاہیے، جیسے کہ وہ چیزوں کے بیچنے میں بھی یہی کام کرتے ہیں، جس چیز کی خواہش نہیں ہوگی اس خواہش کو ایجاد کر کے بکوا دیں گے. تو پولیٹکس میں وہ یہی کام کرتے ہیں. اس وقت کسی ایسی جگہ پہ کھڑے ہوئے ہیں کہ وہ یہ نہیں کر پا رہے. اس وقت तमाम तर अपनी स्किल्स के बावजूद वो एक ऐसी जगह पे खड़े हुए हैं कि ईरान और शाम के खिलाफ जंग अपनी पब्लिक को बेच नहीं पा रहा है, इसलिए जंग नहीं कर पाएंगे। नहीं कि वो जंग नहीं करना चाहते, वो करना चाहते हैं और उसमें अमेरिका डूब भी जाए तो इनको कोई परवाह नहीं है, लेकिन पब्लिक का कन्विंस होना जरूरी है। तमाम तर मीडिया एक्सरसाइजेस के बावजूद अभी तक अपनी पब्लिक को कन्विंस नहीं कर पाए कि उनके ट्रूप्स शाम और ईरान के खिलाफ मैदान जंग के अंदर उतरें। देखिए, ये जो कन्विंस नहीं कर पाए, इसके अंदर अमेरिका की इकोनॉमी की खराब सूरत हाल यकीनन पार्ट प्ले कर रही है। अमेरिका की इकोनॉमी डिफेंडेबल नहीं है असलन, $17 ट्रिलियन के साथ, $17 ट्रिलियन डेफिसिट और लोन के साथ कौन से मुल्क की इकोनॉमी डिफेंडेबल है? अच्छा, अब अमेरिकन अवाम को आप कितना ही बेवकूफ़ बनाएं मीडिया के ज़रिए से, क्या $17 ट्रिलियन की फिगर को छुपाया जा सकता है? ये फिगर लोगों के सामने है। जो बेरोज़गारी का मिसाल के तौर पर आलम है अमेरिका के अंदर, ज़ाहिर है आप स्टैटिस्टिक्स के ज़रिए गेम्स कर सकते हैं कि आप स्टैटिस्टिक्स से गेम करके बेरोज़गारी की शरह को कम या ज़्यादा करके दिखा दें, लेकिन सवाल ये है कि जो लोगों के ऊपर मुसीबत आई हुई है उसे क्या आप छुपा सकते हैं क्या, जो खुद झेल रहा है बेचारा वो? तो अमेरिकन अवाम अपने सिस्टम को कोलैप्स होता देख रही है और इस कोलैप्स होता देखने के बाद उनको मालूम है कि अगर हम एक जंग के अंदर और दाखिल हुए तो हमारे पास बका का कोई इम्कान नहीं है। ये वो चीज़ है जो अमेरिकन अवाम को तमाम तर मीडिया एक्सरसाइज के बावजूद कन्विंस नहीं कर पा रही कि वो एक और जंग के अंदर दाखिल हों, और जब तक कन्विंस नहीं हो उस वक्त तक अमेरिकी निज़ाम इस काम को अंजाम नहीं दे सकेगा। क्यों? अगर वो अंजाम देता है और पब्लिक रोड पे आ जाती है, जैसे मिसाल के तौर पर वॉल स्ट्रीट को ऑक्यूपाई करने की मूवमेंट पब्लिक की रोड पर आई, तो पूरी दुनिया के सामने अमेरिका तमाशा बन गया कि आप तो कहते थे कि आप डेमोक्रेसी, आप तो कहते थे कि आप अपनी आवाम की उमंगों के लिए काम करते हैं, तो ये आपने क्या किया? तो अगर ऐसी कोई जंग होती है अमेरिकी निज़ाम मजबूर हो जाएगा, और ये वो जगह है जिसकी मजबूरी को उठाने के लिए ये एग्रीमेंट हुआ है। अब इसके पीछे एक और एनालिसिस है, वो एनालिसिस क्या है? वो एनालिसिस ये है कि अमेरिका और इस्तिकबारी निज़ाम ये एग्रीमेंट करके अपनी आवाम को ये कन्विंस कर रहा है कि हम ईरान के साथ जितना चल सकते थे चल लिए, अब अगर हम हमला कर रहे हैं तो कमज़ोरी ईरान की है, हमने जो कुछ कर सकते थे कर लिया। और जैसा कि एक रिपोर्ट हमारे पास मौजूद है ब्रोकिंग इंस्टीट्यूट की 2009 के अंदर, जिसके अंदर बिल्कुल यही गेम प्लान उस रिपोर्ट के अंदर रिफ्लेक्ट हुआ हुआ है कि अगर आपने अभी हमला किया तो आप लॉजिस्टिक में और सपोर्ट में दुनिया में आइसोलेशन में जाएंगे अमेरिका और इसराइल, और अमेरिका और इसराइल के लिए ज़रूरी है कि अगर वो ईरान पर हमला करे तो उससे पहले ईरान को कुछ ऐसी ऑफर्स करे कि जिसको एक्सेप्ट ना करने के बाद अमेरिका और इसराइल दुनिया से कहे कि अब हम मजबूरन गमजदा हालत में ईरान पे हमला कर रहे हैं, और इस सूरत हाल में पॉसिबल लॉजिस्टिक और सपोर्ट उनकी ज़्यादा होगी। तो ये उनका एक गेम प्लान हो सकता है, और रहबर मौज़म भी इसको देख रहे हैं, ज़्यादा मुसलसल कह रहे हैं कि कौम होशियार रहे, कौम होशियार रहे।
अच्छा सब, इस मुआहदे के हवाले से जो इस्तकबारी ब्लॉक है उसमें हमें ज़ाहिरन कुछ तफरीक नज़र आ रही है, मसलन इसराइल इससे खुश नहीं है, या उसके अमनवा जो अरब ममालिक हैं वो इस माहदे पे खुश नहीं हैं, तो क्या वाकई वो नाराज़ हैं इस वाले से?
मेरा अपने ख्याल है कि इसमें वाकईत है कि इसराइल और सऊदी अरब और कतर जैसे ममालिक, हत्ता बहरीन, वो इस बात पे फील कर रहे हैं कि हमारे लिए कुछ सख्त वक्त है, और कम अज़ कम सख्त वक्त ये है कि उनको अपने अंदर इस बात का एहसास हो रहा है कि अगर ईरान को इसी तरीके से सैंक्शंस से आज़ादी नसीब होती रही तो उनका जो गेम प्लान था कि हम ईरान को आइसोलेशन में डाल देंगे, वो आइसोलेशन फिर मुमकिन नहीं होगा। लेकिन मैंने अर्ज़ किया, एक अमरीकी निज़ाम की मजबूरी है, और अमरीकी निज़ाम अब अपनी मजबूरी में एक ऐसी जगह पर खड़ा है कि अगर उसकी पब्लिक उसका साथ ना दे तो वो इससे ज़्यादा हॉस्टैलिटी नहीं दिखा सकता। अलबत्ता अमरीकी निज़ाम इसराइल को, सऊदीया, कतर को ये कह के खुश करेगा कि आप मुतमइन रहिए, हम 6 महीने के बाद टेबल्स को टर्न कर लेंगे और हम ईरान को एक ऐसी जगह पे लाके ब्लॉक कर देंगे कि वो एग्रीमेंट तोड़ने के सिवा कोई रास्ता नहीं रखेगा, और उस मौके पर आपको अच्छी खुशखबरी मिल जाएगी। अमरीकी निज़ाम इसराइल और सऊदीया, कतर वगैरह को ये कह के खुश करेगा।
माहदे के आप खित्ते, जो हमारा अपना खित्ता है, और आलमी तौर पर क्या असरात देखते हैं?
हाँ, عالمی طور پر جیسے میں نے اس پوائنٹ کے اندر عرض کیا کہ امریکہ اس کو کہہ کر ان کو خوش کرے گا کہ اب آپ لوگ مطمئن رہیے، ایران ایٹمی توانائی حاصل نہیں کر پائے گا، اسلحہ نہیں رکھے گا. میرے خیال میں یہ جو دنیا کو دکھانے کا فراڈ ہے، یہ سعودی، قطر اور اسرائیل تینوں کو پتہ ہے کہ ان کی وریز ایٹمی اسلحہ نہیں ہے،
ٹھیک ہے،
یہ فراڈ ہے،
صحیح.
یہ دنیا کو دکھانے کا فراڈ ہے. بس میں یہ نہیں کہہ رہا کہ وہ اسرائیل سے کہے گا کہ تم تو یہ چاہ رہے تھے نا کہ ایٹمی اسلحہ نہ رکھے، تو ہم نے ان کو 5% پر ریسٹرکٹ کیا، ایٹمی اسلحہ نہیں ہے، تمہاری وریز ختم ہو گئی. اس کی وریز ایٹمی اسلحہ نہیں ہے، اس کی وریز ایران کا نظام ہے. سعودیز اور قطریز کی وریز یہ نہیں ہے، ان کی پریشانی یہ نہیں ہے کہ ایران ایٹمی اسلحہ بنائے گا نہیں بنائے گا، ان کی پریشانی یہ ہے کہ ان کی اپنی آبادی میں ایران کی اور حزب اللہ کی اور اس نظام کی سپورٹ بڑھ رہی ہے.
صحیح.
اس کے لیے امریکہ کیا کرے گا؟ اس کے لیے امریکہ ان سے کہے گا کہ ہم نے ان کو نظریاتی طور پر پھنسا لیا ہے، اور اب یہ جو ہمارے خلاف اور تمہارے خلاف نعرے لگا رہے تھے، یہ نعرے نہیں لگا سکیں گے. آپ نے دیکھا ہوگا کہ پاکستانی میڈیا کے اندر اب یہ باتیں ہونا شروع ہوئیں کہ بھائی اب مرکبر امریکہ کی کیا ضرورت ہے. صحیح ہے. تو اس کے لیے میں نے سب کچھ عرض کیا آپ کی خدمت میں کہ جو استکبار کے سامنے مزاحمت تھی وہ ایٹمی اسلحے سے نہیں تھی، وہ کسی اور جگہ کے اوپر تھی، وہ اپنی جگہ پہ باقی ہے. وہ دنیا کے اوپر جو اثر پڑے گا وہ یہ پڑے گا کہ آپ ایران کو ایک دہشت گرد، ایٹمی اسلحے کے پیچھے بھاگنے والا ملک کہہ رہے تھے، اب وہ نہیں بھاگ رہا. اب آپ کے پاس کیا ثبوت ہے کہ یہ دہشت گرد ہے؟ اب آپ کے پاس کیا ثبوت ہے کہ یہ نامنی کے لیے خطرہ ہے؟ جو بہت بڑا اثر پڑنے والا ہے وہ یہ اثر پڑنے والا ہے لمبی مدت کے اندر. اچھا، ممکن ہے کوئی اس طرح سے کہے کہ ایران پر یہ اثر پڑے گا کہ آپ اس سے لڑنے کی باتیں کر رہے تھے، اب آپ لڑنے کی بات نہیں کر رہے. یہ 6 مہینے کے اندر رہبر معظم اور حکومت کا بیہیویئر پوری دنیا کو بتائے گا کہ ہم پیچھے ہٹ رہے ہیں یا ابھی بھی مقابلے پر ہیں. یہ جو نیکسٹ فیو منتھس ہوں گے یہ اس اعتبار سے کروشل ہوں گے کہ رہبر معظم اور ایرانی قوم، ایرانی نظام اپنے بیہیویئر سے یہ سمجھائے گا. مثلاً بالکل ٹو دا پوائنٹ اگر بات کریں، 2+2=4، اگر 6 مہینے کے اندر ایران حزب اللہ کی حمایت سے ہاتھ اٹھائے، اس کا مطلب ہے نظام اپنے آپ کو سرنڈر کر رہا ہے، اور یہ آپ 6 مہینے کے اندر خود ہی دیکھ لیں گے. اگر ایران اگلے 6 مہینے کے اندر اپنے شام کے، حزب اللہ کے اور فلسطین کے کازز سے ہاتھ اٹھائے، اس کا مطلب ہے نظام سرنڈر کر رہا ہے، خدا نہ کرے، اور یہ ہم 6 مہینے کے اندر دیکھ لیں گے. تو میں دعوے نہ کروں، 6 مہینے کی انتظار کی دعوت دیتا ہوں کہ 6 مہینے کے اندر دیکھ لیں کہ آیا ایران فلسطین، حزب اللہ، شام کے اپنے کازز سے پیچھے ہٹ رہا ہے یا نہیں، اسی طاقت اور توانائی کے ساتھ اپنے کاز پہ باقی ہے. اگر اپنے کاز پہ باقی ہے، اس کا مطلب ہے یہ استعماری نظام ہے جو پیچھے ہٹا ہے، نہ کہ اسلامی نظام.
صحیح. اچھا، آخری سوال ہم آپ سے کریں گے. پاک ایران گیس پائپ لائن کے حوالے سے ہمیں یاد پڑتا ہے کہ آپ نے ایک پروگرام میں پہلے جو ہے یہاں پر یہ بات کہی تھی کہ پاکستان کی ضرورت کا تقاضا یہ ہے کہ انشاءاللہ یہ پائپ لائن جو ہے وہ آئے گی. اس وقت کافی اتار چڑھاؤ دیکھنے کے بعد اس معاہدے کی روشنی میں آپ کیا کہنا چاہیں گے؟
اس معاہدے کی انٹرپریٹیشن میں ایک انٹرپریٹیشن یہ ہے کہ یہ معاہدہ آئل کے سینکشنز کو ڈیل نہیں کر رہا. ایک انٹرپریٹیشن یہ ہے کہ یہ معاہدہ ڈائریکٹلی آئل کے سینکشنز کو ڈیل نہیں کر رہا، لہذا آئل کے سینکشنز انٹیکٹ رہیں گے، اور انٹیکٹ رہنے کے نتیجے میں پاکستان کے لیے پائپ لائن کو آگے بڑھانے کا معاملہ یہ کوئی زیادہ پیش رفت نہیں دے گا. اچھا، یہ بھی ہوا ہے کہ ایگریمنٹ کے فوراً بعد ایران امریکہ میں جو ریپرزنٹیٹیو ہے وائٹ ہاؤس کا، اس سے گفتگو کرتے ہوئے سوال کیا گیا کہ کیا پائپ لائن کے ایشو پر آپ کی اوپینین میں فنڈامنٹل چینج آیا ہے؟ تو انہوں نے کہا کہ ہماری اوپینین وہی ہے جو ایگریمنٹ سے پہلے تھی. صحیح. اس کا مطلب ہے امریکہ نظام یہ پاکستانی نظام سے کہہ رہا ہے کہ آپ اس معاہدے سے فائدہ اٹھا کر آگے بڑھنے کی کوشش مت کریں. میرا اپنا یہ خیال ہے کہ پاکستان حتیٰ اگر پائپ لائن کے ایشو کو سیریسلی نہیں، صرف پولیٹیکل کارڈز کے طور پہ بھی استعمال کرنا چاہے، تو اسے چاہیے 6 مہینے میں آگے بڑھے، تاکہ پولیٹیکل کارڈ کی جتنی اسٹرینتھ وہ 6 مہینے میں لے سکتا ہے فوراً لے لے. یعنی دو راستے ہیں، یا تو پاکستانی نظام یہ سوچ رہا ہے کہ وی آر ناٹ سیریس، پریکٹیکلی ہمیں پائپ لائن نہیں چاہیے، یہ صرف ایک پریشر ٹول ہے. دوسرا مسئلہ یہ کہ نہیں، وہ یہ کہتا ہے کہ نہیں، وی آر سیریس، ہمیں پائپ لائن چاہیے، اور عقل ساری یہ کہہ رہی ہے کہ ہمیں پائپ لائن چاہیے. میں یہ کہہ رہا ہوں حتیٰ اگر نہیں بھی چاہیے تو پاکستانی نظام کو چاہیے فوراً آگے بڑھے، تاکہ اپنے کارڈ میں اسٹرینتھ کریٹ کر لیں. جس جگہ تک اس وقت آیا ہے معاہدے کے اندر، اس سے ایک قدم اور آگے بڑھ جائے. अगर एक कदम और आगे बढ़ता है तो अमेरिकन निज़ाम के ऊपर एक प्रेशर है वही कि आप तो ताल्लुकात बहाल करने जा रहे हैं, हम ही क्यों रोक रहे हैं फिर। अच्छा अगर आप 6 महीने का इंतज़ार कर रहे हैं, हम भी 6 महीने में काम कर रहे हैं, आप हमें 6 महीने में, आप खुद तो 6 महीने में प्रोग्रेस दिखा रहे हैं और हमसे कह रहे हैं हम 6 महीने रुके, हम क्यों 6 महीने रुके हैं फिर, हम भी 6 महीने में काम करेंगे। तो इवन अगर पाकिस्तान सीरियस नहीं है प्रैक्टिकली पाइपलाइन के लिए, इसको सिर्फ पॉलिटिकल प्रेशर टूल के तौर पे इस्तेमाल करना चाहता है, तब भी उसकी ज़रूरत है कि इस 6 महीने से फ़ायदा उठाए और जितना ज़्यादा पाइपलाइन के इशू के अंदर प्रोग्रेस डेवलपमेंट कर सकता है उस डेवलपमेंट को कर डाले।
सही, बहुत शुक्रिया साहब, हम बहुत शुक्रगुजार हैं आपके कि आप तशरीफ़ लाए। इंशाल्लाह हमारे नाज़रीन इस बहस के हवाले से बहुत वाजे हुए होंगे उनके ऊपर। बहुत शुक्रिया साहब।